مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی، ہمارے پروڈیوسر ہیں انجم ہیرلڈ گل۔ دوستو، سوشل میڈیا پہ ان دنوں ایک ویڈیو گردش میں ہے جس میں نواب زادہ نصر اللہ خان، جو ماضی کے بہت مشہور اپوزیشن لیڈر تھے، وہ ایک مشاعرے میں اپنی غزل سنا رہے ہیں۔ کوئی سیاسی نظم نہیں بلکہ گاڑی شاعری۔ انہی کے دور میں حبیب جالب سیاسی جلسوں میں تقریریں کرتے تھے، اپنی سیاسی نظمیں سناتے تھے، اور ماشاء اللہ دور میں وہ گرفتار بھی ہوتے تھے۔ انہی کے دور میں اجمل خٹک ممتاز شاعر تھے اور وہ سیاست میں بھی حصہ لیتے تھے۔ اٹل بہاری واجپئی کی مثال ہمارے سامنے ہے، اور پیچھے چلے جائیں تو مولانا ابوالکلام آزاد، مولانا ابوالاعلیٰ مودودی، علامہ اقبال، حسرت موہانی، بے شمار نام ہیں جو جانے مانے سیاستدان بھی تھے اور سکہ بند شاعر ادیب بھی۔ اب کیا صورتحال ہے؟ کیا سیاستدان کسی قسم کا ادب تخلیق کر رہے ہیں، اور کیا ادیب آج کل سیاست میں حصہ لے رہے ہیں، کچھ دلچسپی لے رہے ہیں؟ ہم آج کے پروگرام میں انہی سوالات کے جواب حاصل کرنے کی کوشش کریں گے۔ میں گفتگو شروع کرنے سے پہلے اپنے مہمانوں کا تعارف کرانا چاہتا ہوں۔ جناب عطاء الحق قاسمی ممتاز کالم نگار ہیں، مزا نگار ہیں، شاعر بھی ہیں، سفارت کی ذمہ داریاں بھی ادا کر چکے ہیں۔ مہتاب اکبر راشدی آرٹسٹ اور ٹی وی اینکر رہ چکی ہیں، سابق بیوروکریٹ ہیں، سندھ اسمبلی کی رکن رہی ہیں۔ پروفیسر ڈاکٹر طاہر مسعود فکشن رائٹر ہیں، کالم نگار ہیں، کراچی یونیورسٹی میں پڑھاتے رہے ہیں، ماس کمیونیکیشن ڈپارٹمنٹ کے سربراہ رہے ہیں، بہت سے صحافیوں کے استاد ہیں۔ اور ظفر اللہ خان سیاسی مبصر ہیں، کالم نگار ہیں، وی لاگر ہیں، ید بیضہ کے دلچسپ نام سے لکھتے ہیں۔ تو ان مہمانوں سے ہم آج اس دلچسپ موضوع پر گفتگو کریں گے۔ سب سے پہلے قاسمی صاحب سے بات کرتے ہیں۔ قاسمی صاحب، ایوب خان کے ماشاء اللہ میں حبیب جالب سامنے آئے، جو بھٹو اور ضیاء الحق کے دور میں بھی باغیانہ نظمیں کہتے رہے، تو ان کے بعد کوئی نیا حبیب جالب کیوں نہیں آیا؟ کیا جبر کا دور ختم ہو گیا ہے، یا کسی شاعر میں ویسی قدرت کلام نہیں، یا ویسی جرأت نہیں، یا شاعروں ادیبوں کو اب سیاست میں دلچسپی نہیں رہی؟
حبیب جالب جو تھے وہ صرف شاعر نہیں تھے بلکہ نیشنل عوامی پارٹی کے ایک عہدیدار بھی تھے۔
جی،
یعنی سیاست بھی کرتے تھے اور شاعری بھی کرتے تھے۔ اس کے علاوہ ایک نام اس دور میں شاید آپ نے، سردار عبدالرب نشتر،
جی
یہ گورنر تھے یا وزیر تھے، لیکن لوگوں کو، عام لوگوں کو نہیں پتا کہ یہ شاعر بھی تھے۔
جی،
اور ان کا ایک شعر بڑا ہی خوبصورت ان کا، کہ چمن میں گریہ شبنم غلط سہی، لیکن سوال یہ ہے کہ غنچوں کو کیوں ہنسی آئی۔
جی،
یہ ان کا، سردار عبدالرب نشتر کا شعر ہے۔
جی،
تو اب جہاں تک آپ کے سوال کا تعلق ہے کہ آج کے جو سیاستدان ہیں، ان میں سے بیشتر سے، یعنی شاعری کی ہم توقع کیا کریں، ان سے تو پہلی توقع یہ ہے کہ یہ سیاست تو کریں۔ ان میں سے اکثریت جو ہے وہ سیاست کو، وہ اس طرح کی سیاست سمجھ بیٹھے ہیں جیسے ایک دوسرے کے ساتھ دفتر میں لوگ سیاست کرتے ہیں، وہ سمجھتے ہیں کہ شاید یہی سیاست ہے۔ لیکن ایک بات میں کہوں گا کہ اب بھی باذوق قسم کے جو لوگ ہیں وہ ہمارے درمیان اب بھی موجود ہیں۔ مثلا مشاہد اللہ خان ہے، وہ شعر و شاعری سے ان کی بڑی گہری دلچسپی ہے۔
بالکل
اسی طرح اپنا شہباز شریف اپنے جلسوں میں عموماً میری ہی غزل پڑھا کرتے تھے کہ ظلم بچے جم رہا ہے اونچا ہو بازار میں، عدل کو بھی صاحب اولاد ہونا چاہیے۔ اور اسی طرح پھر انہوں نے اور بھی اپنی دلچسپی ظاہر کی۔ اچھا، اس کے بعد آپ اگر دیکھیں فیض احمد فیض، احمد فراز، احمد ندیم قاسمی، اور بھی کچھ نام آپ کو اس طرح کے نظر آئیں گے کہ جو لاؤڈ تو نہیں ہے لیکن ان کے ہاں ایک
فکر ہے،
پولیٹیکل جو عنصر ہے وہ آپ کو نظر آئے گا ان شعرا کے ہاں۔ لیکن جو ہمارے شعرا کی اکثریت ہے، ان کی آپ شاعری پڑھیں تو وہ بیوٹی پارلر سے ہو کے آئی ہوتی ہے۔ لپسٹک ہے، خوبصورت پلکیں بنائی ہوئی ہیں، سب کچھ ہے، لیکن اندر وہ دم خم نہیں ہے جو ایک شاعر کے اندر ہونا چاہیے. اس کی وجہ میرے خیال میں جو ہے وہ یہ ہے کہ ایک طویل عرصے سے ایک تماشا ہوتے دیکھ کر لوگ جو ہیں وہ کچھ بیزار سے بھی ہو گئے ہیں, کچھ بے حوصلہ بھی ہو گئے ہیں, ڈیمورلائز ہو گئے ہیں, اور وہ اس طرف آتے ہوئے نہ صرف یہ کہ خود گھبراتے ہیں بلکہ وہ اتنے زیادہ خوف زدہ ہے کہ اگر کوئی کسی کی غزل میں انہیں کوئی سیاسی شعر نظر آ جائے یا اشارہ نظر آ جائے اور فیس بک پر ہو تو اس پر کمنٹ بھی نہیں کرتے وہ. یہ صورتحال ہے. تو لہذا میرے خیال میں اب اس پر کیا کیا جائے. لیکن ایک بات میں زیادی بھائی ضرور کہوں گا میں
جی سر,
کہ میں کبھی بھی سیاستدانوں کو برا بھلا کہنے کے حق میں نہیں رہا, نہ ہی میں ان کو صورتحال کا ذمہ دار سمجھتا ہوں. اگر ان میں کوئی بزدلی ہے یا اگر وہ موقع پرست ہے یا جو کچھ بھی خرابی آپ ان میں گنوا لیں, سوال یہ ہے کہ وہ آئی کہاں سے ہے. وہ آئی اس طرح ہے کہ 53 میں ایوب خان نے ایک یعنی منتخب حکومت کے خلاف سازشیں شروع کر دی تھی اور 58 میں وہ برسر اقتدار آ گیا تھا. حالانکہ یہ وہ سیاستدان تھے جن پر لاکھوں جو ہجرت کر کے لوگ آ رہے تھے ان کا یعنی بوجھ تھا, بحالیات کا, اس کے علاوہ بیسوں اور مسائل تھے لیکن انہوں نے طے کیے. انہی سیاستدانوں نے گوادر جو ہے فیروز خان نون جیسا وزیر اعظم اس کے دور میں یہ گوادر جو ہے یہ خریدا گیا. اسی کے دور میں انہی کے ادوار میں اور بے شمار کام ہوئے. لیکن پھر جب انہوں نے دیکھا سیاستدانوں نے کہ آپ کو آپ تبھی معتبر ٹھہرتے ہیں, تبھی آپ کو حکومت ہاتھ میں آتی ہے اگر آپ بڑوں سے بنا کر رکھیں گے.
جی
پھر یہ اپرچونس ہوتے چلے گئے.
جی
لیکن اس کے باوجود ہم اس اصول کو ہر ایک پر لاگو نہیں کر سکتے.
جی
بھٹو نے قدم جمائے, اس نے دکھایا, اور آج کل نواز شریف جو ہے وہ جی اپنے
اچھا سر اصل میں چونکہ ہم تو یہ جاننا چاہتے ہیں, نواز شریف صاحب کی بھی ہم بات کریں گے کہ جنہیں بھی ان لوگوں کو ادب سے دلچسپی ہے یا نہیں, یا ادیبوں کو سیاست سے ہے یا نہیں. ظاہر ہے پھر ہم گاڑی سیاست پہ نہیں جانا چاہتے. میں ذرا پروفیسر صاحب سے ذرا بات کروں. جی جی میں پروفیسر صاحب سے بات کرنا چاہتا ہوں, ڈاکٹر طاہر مسعود صاحب سے. سر آپ خود بھی ادیب ہیں لیکن آپ نے ایک بہت ضخیم کتاب یہ بتانے کو لکھی ہے کہ ادب کی موت واقع ہو چکی ہے. ادب کی موت واقع ہو چکی ہے لیکن ادیب زندہ ہے, تو پھر وہ سیاست میں دلچسپی اب کیوں نہیں دیتا؟
اصل میں مسئلہ جو ہے نا وہ بنیادی ایک ہی ہے, اور وہ یہ ہے کہ ہمارا معاشرہ اور ہمارا ملک جو ہے وہ ایک انحطاط اور زوال سے دوچار ہے. اور جب انحطاط اور زوال کی کیفیت ہوتی ہے تو صرف ایک شعبے میں نہیں ہوتی, عمومی طور پر پورے معاشرے کے تمام شعبہ ہے زندگی جو ہے اس سے متاثر ہوتے ہیں. تو ظاہر ہے کہ سیاست پہ جو زوال ہے وہ تعلیم پہ بھی ہے, وہ تصنیف و تالیف پہ بھی ہے, اور زندگی کے ہر شعبے سے ہے متعلق. تو جب تک کہ ہم اس حالت زوال سے نہیں نکلیں گے اس وقت تک یہ صورتحال یوں ہی رہے گی. یعنی آپ یہ دیکھیے کہ ہر شعبے میں ایک جمود کی کیفیت نظر آتی ہے. تخلیقی حرارت جو قوم میں ہونی چاہیے, شاعر و ادیبوں میں ہونی چاہیے, جو یہاں تک کہ سیاستدانوں میں ہونی چاہیے کہ نئے راستے تلاش کریں, مسائل کو حل کرنے کے نئے طریقے ڈھونڈیں. لیکن ہم دیکھتے ہیں کہ سارا وہ مکھی پہ مکھی مارنے والا عمل ہے جو پورے معاشرے میں چلا آ رہا ہے. تو اس لیے شکایت کس سے کی جائے؟ مجھے تو ایسا لگتا ہے کہ مبدع فیض نے اپنا دروازہ بند کر لیا ہے, ورنہ یہی معاشرہ تھا, یہی ملک تھا 50 اور اوائل 60 کی دہائی میں. اردو کے سارے بڑے ناول اسی عرصے میں لکھے گئے, یعنی علی پور کا ایلی ہو, آگ کا دریا ہو, خدا کی بستی ہو, خون جگر ہونے تک ہو, تلاش بہارا ہوں, یہ سارے ناول 50 کی دہائی میں یا 60 کے اوائل میں جو ہے یہ سارے کے سارے لکھے گئے. شاعری بھی انہیں اوقات میں زیادہ اچھی ہوتی رہی. تو مجھے کچھ ایسا لگتا ہے کہ مبدع فیض نے اپنا دروازہ بند کر لیا ہے, اور اس لیے بند کر لیا ہے کہ زوال اور انحطاط کا یہ جو سرکل ہے یہ جب مکمل ہو جائے تو پھر اسی انحطاط اور اسی زوال سے ایک قوم بدلی ہوئی حالت میں طلوع ہو اور پھر شاید کوئی شاعری کا کوئی ادب کا جواز نظر آئے. فی الحال تو میں یہ سمجھتا ہوں کہ معاشرے کو ادب کی ضرورت ہی نہیں رہی اور معاشرہ جو ہے وہ ادب سے ادب کی طرف التفات ہی نہیں کرتا. اس لیے میں نے یہ کتاب مرتب کی کہ اردو ادب کی موت. اور یہ کتاب جو ہے اس میں ان تمام ہندوستان اور پاکستان کے ادیبوں کی تحریریں شامل ہیں کہ جنہوں نے اردو ادب کی موت کی آواز بلند کی یا اس کے جمود کی طرف اشارہ کیا.
اچھا سر یہ تو بڑی مایوس کن باتیں ہیں. ہم چاہتے ہیں کہ ذرا امید دلائی جائے. ذرا مہتاب اکبر رائے جی صاحب
اگر اگر آپ مجھے ایک جملہ کہنے کی اجازت دے دیں. یہ انحطاط کی جو بات ہے یہ پوری دنیا میں انحطاط آپ کو نظر آئے گا. اب مجھے بتائے سارتر کہاں ہے, برنارڈ شا کہاں ہے اور رشین جو بڑے بڑے لکھنے والے رائٹر جن کے پڑھتے ہیں یہ کہاں گیا. یہ سارا
50 سال بعد پتا چلے گا کہ آج کے دور میں کون کون سارتر تھا اور کون رسل تھا.
نہیں نہیں ایسا نہیں ہے. گارسیا گیبریل مارکیز ابھی اس کا انتقال ہوا ٹھیک ہے نا, اور اس نے کتنے اچھے ناول لکھے, کتنی اچھی کہانیاں لکھی,
لیکن
بہت سے نام لیے جا سکتے ہیں.
لیکن نو ون ویڈس ٹو کرنل بہترین اس کا ناول تھا وہ, میں نے پڑھا ہوا ہے وہ.
جی 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 جی.
اچھا اب میں مہتاب صاحبہ سے
ترجمہ بھی چھاپا تھا.
جی جی مہتاب صاحبہ سے بات کرتے ہیں. مہتاب اکبر راجدی صاحبہ نے جوائن کیا ہے. مہتاب صاحبہ سندھ اسمبلی اور آرٹس کاؤنسل آس پاس واقع ہیں, آپ کو ہم نے ادھر بھی دیکھا ہے ادھر بھی. آپ بتائیں کہ کیا ہمارے آج کے سیاست دانوں کو ادب سے کوئی دلچسپی ہے اور کیا ادیبوں کو سیاست سے کچھ رغبت ہے یا ختم ہو گئی؟
بہت دلچسپ سوال ہے جی. میرے خیال میں جو ہمارے سیاستدان ہیں ان کو خود سے ہی فرصت نہیں ہے تو وہ آرٹس کاؤنسل میں کہاں جھانکیں گے بھائی. پہلی بات. دوسری بات یہ جو میں بہت اچھی باتیں سن رہی تھی ہمارے جو دو معزز حضرات بول رہے تھے, لیکن میرا اپنا جو خیال ہے وہ یہ ہے کہ ہر دور کا اپنا ایک تقاضا ہوتا ہے اور ہر دور میں مطلب یہ کہ تخلیق کبھی رکتی نہیں ہے. لکھنے والے لکھتے رہتے ہیں, تخلیق کرنے والے کرتے رہتے ہیں, تخلیق کے مختلف جو ہے وہ فارمز آ جاتے ہیں. مطلب میں یہ سوچ رہی تھی یہ گفتگو سنتے ہوئے کہ جب شیکسپیئر لکھ رہے تھے تو اس وقت شیکسپیئر کو کون پہچان رہا تھا, سارتر لکھ رہے تھے تو اس وقت کتنے لوگ ان کی ساری تھیریز کو مان رہے تھے, یا اسی طرح سے وانگا کا جو شروع ہوا اور ختم ہوا سلسلہ وہ بھی ہم نے دیکھا کہ کن حالات میں انہوں نے اپنی تخلیقات ہاتھ مطلب یہ سب کچھ کرتے رہے اور کیسے ہو گیا. یہی چیز ہم اپنے معاشرے میں جب دیکھتے ہیں کہ ایک ایسا دور آتا ہے جب ایک کہکشاں ہوتی ہے ہر طرف, ادیبوں کی, شاعروں کی, آرٹسٹوں کی, ایک ہر طرف چمک کے ستارے, اور ایک دم سے پھر ہم یہ دیکھتے ہیں کہ وہ غائب ہو جاتے ہیں اور نہیں نظر آتے. انحطاط آ جاتا ہے ہر معاشرے میں, ایک انحطاط آ جاتا ہے. یہ ہم نے اردو ادب میں بھی دیکھا ہے, آرٹسٹوں میں بھی دیکھا ہے, فنکاروں میں بھی دیکھا ہے. کہاں صادقین ہوتے تھے, کہاں جمیل نقش ہوتے تھے, کہاں مہدی ہوتے تھے, اقبال مہدی اور بشیر صاحب ہوتے تھے. مطلب ایک وقت میں یہ تمام آرٹسٹ آپ کے سامنے ہیں اور پھر ایک وقت آیا کہ وہ سب چلے گئے. لیکن اس کا مطلب یہ تو نہیں ہوا کہ تخلیقیں رک جاتی ہیں, رک جاتی نہیں ہیں. ہوتا کیا, اب اس وقت ہمارا جو سب سے بڑا مسئلہ ہے وہ دو تین ہے پاکستان کی جب میں بات کر رہی ہوں. ایک تو تعلیم کا خانہ خراب ہے. یہ یعنی عجیب چیز یہ ہے کہ جب کم پڑھے لکھے لوگ تھے تو اتنا خوبصورت ادب تخلیق ہو رہا تھا اور جہاں لوگوں کو موقع ملتا تھا وہ پڑھتے تھے اور فٹ پاتھ پہ بیٹھ کے پڑھ رہے ہیں, کیفے میں جا کے پڑھ رہے ہیں, آنا لائبریری میں کتابیں لے کے پڑھ رہے ہیں. ہمارے جیسے اسٹوڈینٹس جو ہیں وہ اپنے جو ہمیں پیسے ملتے تھے خرچ کرنے کے لیے, ہم وہ پیسے لے کے اور کتابیں خرید کرتے تھے. ماحول ایسا تھا, گھر کا ماحول ایسا تھا, آس پاس کا ماحول ایسا تھا. اور اس وقت کیا ہے کہ اس وقت جو کچھ بھی ہو رہا ہے تخلیق ہو رہا ہے لیکن معیار جو ہے وہ آپ کو کہیں نہیں ملے گا. دوسری چیز ٹیکنالوجی ہے. ٹیکنالوجی نے لوگوں کو پڑھنے لکھنے سے اس طرح سے یعنی پڑھنے سے منع نہیں کیا ہے, لیکن ایک کتاب کا جو لمس ہے, جو حسن ہے, जो अखबार को उठा के पढ़ने का जो मजा है, किताब को हाथ में लेके पढ़ने का और सफे पलटने का जो मजा है, यानी उसको समझना तो दूर की बात है, पहले तो आप उससे ना वाकिफ हो गए हैं। सब लोग जो है हाथ में ये छोटे छोटे टेलीफोन लेके, सेल फोन लेके, और उसी में सारी चीजें ढूंढ रहे हैं। आपके आईपैड में सब चीजें आ गई हैं, आपके लैपटॉप में सारी चीजें आ गई हैं, जिनको पढ़ना हो वहीं से पढ़ ले। तो एक ये तमाम का तमाम कल्चर आपके पास से रुखसत हो गया
जी।
और बच्चे जो हैं वो किसी सूरत किताब की तरफ रागिब नहीं हो रहे हैं। स्कूलों में बड़ी मेहनत करनी पड़ रही है असातिज़ा को कि वो लाइब्रेरी का पीरियड रखें, वो बच्चों के हाथ में दो तीन किताबें जरूरी लाजमी करार दे दें, ये घर लेकर जाओ, ये पढ़ के आओ, फिर हमें सुनाओ। अब ये उनके लिए बहुत जरूरी हो गई है ये चीज उन बड़े स्कूलों में तो हो रही है, लेकिन जो हमारे सरकारी स्कूल हैं, जहाँ हमारी पूरी हमारी नस्ल जो है, और एक आप यूँ समझ लीजिए कि बहुत बड़ा हमारी आबादी का बेशतर हिस्सा इन स्कूलों में जा रहा है, वो बेचारे हर चीज से महरूम है। उनको पढ़ाने वाले असातिज़ा जो हैं वो खुद कॉपी करके वहाँ पास होके वहाँ आते हैं, उनको अदब से कोई शगफ नहीं है।
ये तो सियासतदानों का ही काम है कि वो इस चीज को मुमकिन बनाए,
वो राजीब नहीं करते।
हमारे चौथे जो जी फरमाए
जी, हाँ जी। और उसके अलावा जब वो खुद ही उसे वाकिफ नहीं है कि इस वक्त क्या तख्लीक हो रहा है, तो वो क्या बच्चों को क्या बताएं? लाइब्रेरीज का कॉन्सेप्ट नहीं है हमारे पास, तस्वुर नहीं है सरकारी स्कूलों में, वो बच्चे उसे बेबहरा है। और इसलिए वो जो एक शौक जौक और ये चीजें होती थी, यानी सो कॉल्ड कहने को, तो बहुत एक बड़ी तादाद जो है शायद पढ़ी लिखी कहलाती है, लेकिन उनका कोई वास्ता नहीं है। अब आप जो दो चीजें पूछ रहे हैं कि क्या सियासतदान जो है उनको भी कोई शगफ है पढ़ाई लिखाई से और आर्ट्स काउंसिल की तरफ देखने से, तो वो अगर कहीं चीफ गेस्ट बन के उनको बुलाया जाए तो वो लिखी लिखाई तकरीर तो पढ़ लेंगे, लेकिन उनका दिल और जहन उस तरफ नहीं होता। बहुत कम लोग हैं जो इस तरफ रागिब हैं और शायद कोई तबसरा और तजिया सही मानों में कर सकते हैं। और इसी तरह से अगर जो अदीब हैं, और आपने नाम जिनके लिए हबीब जालिब ने क्या कुछ नहीं कहा उन हालात में जिसमें कोई बोलने वाला नहीं होता था, उन्होंने, फैज साहब ने, अहमद अदीम कासमी ने, और अमजद इस्लाम अमजद ने, सब सारे लोगों ने जो शायरी की, वो अपने हुस्न व बयान के साथ साथ वो सियासी पहलू भी लिए हुए थी, जो कि अपनी बात लफ्जों में, खुले लफ्जों में भी कह जाते थे, ढके छुपे लफ्जों में भी कह जाते थे, लेकिन आज शायद वो शायरी भी नहीं हो रही है। और हमें ढूंढना पड़ेगा कोई ऐसा शायर जो एकदम से आपके जहन को भी सोचे और उसको जाके छू जाए, और वो सियासत पर भी नजर रखे और लोगों को अपनी शायरी से आगे की तरफ देखने पर मजबूर करे
जी।
और इस तरह से कि लोग उसको बैठ के सुने कि ये क्या कह रहा है। रईस अमरोही जैसे कते कौन लिखेगा
जी।
जॉन एलिया जैसा नज्म नसर शायरी कौन लिखेगा? मतलब कहने का ये है कि वो एक जो कहकशा एक दौर में थी
वो सब रुखसत
हुई। ये उर्दू अदब में भी हुई, सिंधी अदब में भी आप देख लीजिए, शालती भिटाई तोमर हैं, शेख अयाज चले गए, तनवीर अब्बासी चले गए, अपना सिंध के चीदा चीदा शोरा जो है वो सब चले गए। गाने वालों में आप देखिए अल्लाह जिंदगी दे आबदा को, आबदा परवीन को, लेकिन एक से एक हमारा सिंधी मोहम्मद यूसुफ, अब्दुल फकीर, अब्दुल गफूर, खादिम हुसैन, मतलब हुसैन बख्श खादिम, ये ऐसे माई भागी, जरीना बलोच, जेबुन्निसा, ये सब गाने वाले एक वक्त में जो सितारे चमक रहे थे सब चले गए।
हो सकता है कि तो जैसे मैंने पहले कहा कि शायद 50 साल बाद हम लोग कहें कि इस दौर में ऐसा होता
है
जी। हम जफरुल्लाह खान साहब से बात करते हैं।
मैं एक चीज कहूंगी माफ कीजिएगा कि आप ये देखिए कि खत्म कुछ नहीं होता, तगैयुर जो है उसी को सबात है।
बिल्कुल,
वो तब्दीली आती है, बुरी होती है, अच्छी होती है, लेकिन तखलीक रुकती नहीं है, अपने वक्त के साथ होती रहती है, उसके फॉर्म्स, उसकी शक्लें बदल जाती हैं। टेक्नोलॉजी की वजह से एक बहुत बड़ा एक इनकलाब आया हुआ है, तूफान आया हुआ है, जिससे दो नस्लें निमट रही हैं। मेरी नस्ल और एक जो इस वक्त नस्ल चल रही है मेरे बच्चे वो हमसे अलग हैं वो उनके उनका सोच और वो सब अलग है और हम अलग हैं मैं ये नहीं कहूंगी कि हमारा दौर खत्म हो गया क्योंकि हम जिंदा हैं तो हमारा दौर भी जिंदा है लेकिन जो नई नस्ल आ गई है उनका दौर भी है उनका वक्त भी है तो इन दोनों को एक साथ चलना है अब देखिए कहां जाके बात पहुंचती है
जफरुल्लाह खान साहब से बात करते हैं जफर साहब आप मेरी बात सुन सकते हैं
जी
अच्छा ये गुज़िश्ता दिनों फेयर हॉल कराची में एक आर्ट की नुमाइश हुई थी वहाँ एक बड़ा तनाज़ा हुआ ज़ाहिर है आपके इल्म में होगा कि किलिंग फील्ड्स ऑफ कराची के नाम से ये नुमाइश थी जिसमें एक पुलिस अफसर के हाथों मावराए अदालत मुबैना तौर पर कत्ल 444 अफराद के कतबे रखे गए और लोग वहाँ पर पहुँचे और फिर उसको ख़त्म करवाया गया तो काफ़ी तनाज़ा हुआ तो उसकी जो आर्टिस्ट हैं अदीला सुलेमान उन्होंने कहा कि आर्ट गैर सियासी नहीं होता गैर सियासी सिर्फ डेकोरेशन पीस होता है तो मैं जानना चाहता हूँ आपका इस बारे में क्या तबसरा है ज़ाहिर वो खबर भी आपकी नज़र में होगी क्या वाकई आर्ट को गैर सियासी होना चाहिए
मुबशर साहब बहुत शुक्रिया मैं तो एक तालिब इल्म हूँ आपने एल एल डी के बीच बिठा दिया है तो मेरी राय तो तालिब इल्माना है कि हमारे बुजुर्ग हैं वहीं से सीखते हैं गुजारिश ये है कि अगर मैं किसी को हर्ट नहीं करना चाहता मैं कोई ऐसी बात नहीं करना चाहता लेकिन क्योंकि मुझे दुख है तो एक मजमूई पैराए में मैं एक बात कर रहा हूँ कि शायद हम मजमूई तौर पे एक तहजीबी अफलास का शिकार हो चुके हैं हमारे समाज में अब इल्म की वो कदर नहीं रही जो होनी चाहिए थी हम किताब से दूर हो चुके हैं हम इल्म से दूर हो चुके हैं हमारे पास बयान करने को अभी आपने ये सारी गुफ्तगू सुनी यानी हमारे पास बयान करने को देखिए क्या है हम बयान करते हैं कि जॉन ने कितना अच्छा शेर लिखा या फैज ने कितना अच्छा शेर लिखा या गालिब या मिसाल के तौर पे हबीब जालिब ने कितना अच्छा शेर लिखा उसके अलावा हमारे पास गिनती के चंद नॉवल्स हैं यानी बदकिस्मती ये है कि शुरू से ही लेके आज तक आप देख लें हम जो तीसरी दुनिया का समाज है उनका जो अदीब है वो सियासत में इतना इन्फ्लुएंस नहीं कर सका जितना वेस्ट का अदीब कर चुका था या अभी भी कर रहा है मतलब आप मैं एक तकाबुल के तौर पे कह रहा हूँ कि क्या हमने मशरिक में कोई ऐसा अदीब पैदा किया है जिसने पूरे समाजी मंजरनामे को थोड़ी बहुत बदलने की कोशिश की हो या जिसपे असरअंदाज हुआ अब इस फहरिस्त में आप उधर देखें तो आपके पास रूसो है मार्क्स है मिल्स है मतलब एक तवील फहरिस्त है और दूसरी बात यह है कि हमारा अदीब भी शायद उस पैमाने का अदब तख्लीक नहीं कर सका जो करना चाहिए था अब आप देख ले हमारे पास लैटिन अमेरिका से बोर्खेस पहुंच जाता है गैब्रियल गार्सिया मार्केज़ पहुंच जाता है इटली से अम्बर्टो इको पहुंच जाता है जापान से ओराकामी पहुंच जाता है काफ्का पहुंच जाता है यानी आपकी लाइब्रेरी तक भी पहुंचता है वाशिंगटन में और इस्लामाबाद और लाहौर में भी पहुंचता है लेकिन क्या हमारा अदीब फ्रांस पहुंचा है
ये तो हमारा कसूर है ना कि हमारा अदीब नहीं पहुंच पा रहा हम उसे ट्रांसलेट नहीं कर रहे हम अपनी किताबें वहां तक नहीं पहुंचा रहे
मैं आपकी बात से इत्तेफाक कर रहा हूं मैं उससे इनकार नहीं कर लगी लेकिन क्या इसके साथ ये सवाल जोड़ना नहीं चाहिए कि क्या हमने अब तक कोई ऐसी चीज प्रोड्यूस की है जो समाज के पूरे पॉलिटिकल डिस्कोर्स को थोड़ा बहुत बदल सके मिसाल के तौर पे आप पॉलिटिक्स में देख लें हमारे यहाँ कितने लोगों ने किताबें लिखी हैं अयूब खान ने लिखी मुशर्रफ ने लिखी अल्ताफ हुसैन ने लिखी यूसुफ रजा गिलानी साहब ने लिखी इमरान खान ने लिखी एतजाज अहसन ने लिखी बेनजीर भुट्टो ने लिखी जुल्फकार अली भुट्टो ने लिखी एक तवील फहरिस्त है क्या आप किसी को भी मतलब रूसों के बराबर करार दे सकते हैं
नहीं जाहिर ये तो याददाश्तें थी इनकी इसे तो वैसे हम उन्हें मुफक्किर नहीं इस तरह करार दे सकते कि वो कोई नई सियासी थ्योरी पेश करें ये मुल्क के हालात पे भी मुनासिर होता है और इनकलाब से भी जाहिर कुछ मेरे ख्याल मुश्किल
मैं उससे इत्तेफाक कर रहा हूँ लेकिन देखिए आपने इकबाल अहमद भी तो दुनिया को दिया अब इकबाल अहमद के अलावा आपने क्या दिया जो पोलिटिकल डिस्कोर्स में उस तरह हिस्सा डाल सके लेकिन सार्थ को आप देख लें उसका पॉलिटिकल डिस्कोर्स में एक हिस्सा रहा है कामू को आप देख लें उसका पॉलिटिकल डिस्कोर्स में एक बहुत पॉजिटिव हिस्सा रहा है हमारा अदीब शायद सियासत पे उतना लिख नहीं सका यानी समाज को उतना रिलेट शायद नहीं कर सका मेरा तो अपना ख्याल ये है कि सियासत और अदब का बहुत गहरा ताल्लुक है वो इसलिए कि
दोनों का आवाम से ताल्लुक
है समाजी अमल और समाजी इल्म के इस तालमेल का नाम है तो अगर अदीब समाज के साथ खुद को रिलेट नहीं कर पाता तो मुझे समझ आता है कि वो अदब कहाँ जाएगा फिर
ठीक है, हम कासमी साहब से बात करते हैं. कासमी साहब, क्या ये हो सकता है कि सियासतदानों को लिखने पढ़ने का मौका पहले मिल जाता हो लेकिन अब सियासत फुल टाइम जॉब हो गई है और उन्हें वक्त नहीं मिलता हो? आप तो मतलब आपने कुछ सियासतदानों को कुछ ना, अब सहाफी हैं और कॉलम लिखते हैं, कुछ लोगों को तो करीब से देखा होगा, तो क्या ख्याल है कि क्या वाकई ये इन्हें वक्त नहीं होता उनके पास इसके लिए?
जनाब मेरा नुकता नजर थोड़ा सा मुख्तलिफ है
जी.
मेरे नजदीक सियासतदान का शायर होना जरूरी नहीं
जी.
उसका पोएटिक विजन होना चाहिए उसके पास. अगर उसके पास पोएटिक विजन है तो वो बेहतर है उससे कि वो शायरी करता करे. दूसरे, यहाँ मैं अभी तक जितनी गुफ्तगू सुनी है मैंने, बहुत ज्यादा कुछ मायूसी सी नजर आई है
जी, 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 जी.
या एक खास एंगल के हवाले से बात की जा रही है,
उम्मीद दिलाई
उस तरह शायरी ने की गई
जी.
अच्छा, बात यह है कि टी एस एलियट ने कहा था कि जब कोई लेजेंड पैदा होता है तो अपने से 100 साल पहले का और 100 साल बाद का खा जाता है. तो आप ये देख लें, यानी हमारे यहाँ भी ऐसे ही है और इस बहुत सारे नाम ऐसे हैं जो शायरी कर रहे हैं और उनके यहाँ शेरों में समाज की बात भी आती है. बल्कि मैं तो ये कहता हूँ कि शायरी पॉपुलर ही हुई होती है चाहे किसी के एक शेर की हो. दीवार क्या गिरी मेरे कच्चे मकान की, लोगों ने मेरे सेन से रस्ते बना लिए. देखो ना, शायरी भी वही पॉपुलर, वरना मैंने जैसे कहा था कि ब्यूटी पार्लर से होके जो शायरी आती है वो अवाम में अपनी जगह नहीं बना रही. लेकिन दूसरी एक बात मैं और कहना चाहता हूँ, मैं इस बात से इत्तेफाक नहीं करता कि लोग जो है वो किताबें पढ़नी छोड़ दी है या लाइब्रेरियों का नहीं है सिलसिला. ये अभी जो नेशनल बुक काउंसिल ने जो मेला किया था वहाँ 3 दिनों में 6 करोड़ रुपए की किताबें जो है वो बिकी थी.
किताब बिक रही है, पढ़ नहीं रहे लोग.
नहीं, मेरे ख्याल में जो खरीदता है ना वो नहीं पढ़ता, जिसको मुफ्त मिलती है वो नहीं पढ़ता.
अच्छा,
जिसको जिसने पैसे खर्च किए होते
हैं
उसको तो पढ़नी पड़ती है. हाँ जी, लेकिन ये जो हमारे यहाँ है ना, इतनी मायूसी वाली बात नहीं कतन. अदब लिखा जा रहा है, मगर हम एकदम कैसे फर्ज कर ले कि हमारे दरमियान फैज पैदा हो जाए
जी.
फैज भी तो कितने अरसे के बाद पैदा हुआ था ना, नदीम भी बहुत अरसे के बाद पैदा हुआ था
जी.
अब इन मेकिंग हैं लोग, इन मेकिंग लोग हैं, इन्हीं में से कुछ लोग निकलेंगे जो आगे चलकर. और फिर एक और बात, लाइब्रेरी की बात मैं बताऊं आपको, मैं पंजाब की, मुझे पंजाब का इलम है क्योंकि पंजाब लाइब्रेरी फाउंडेशन का मैं चेयरमैन रहा हूँ. कस्बों में लाइब्रेरियां मौजूद हैं और उनको ग्रांट दी जाती है किताबों के लिए और बकायदा हिसाब रखा जाता है कि कितने लोग पढ़ने के लिए आए थे किताब. तो इतनी बुरी सूरत हाल नहीं है. हाँ, ये आप जफर साहब जो फरमा रहे थे ना
जी,
वो एक खास एंगल से बात कर रहे थे कि उन्होंने हवाले भी एक दो दिए इकबाल साहब का, बिल्कुल ठीक उन्होंने हवाला दिया, लेकिन गालिब भी तो अपने अंदाज में ये बातें करता है, इकबाल भी ये बातें करता है, मीर तकी मीर भी ये बातें करता है, फैज ने भी ये बातें की, नदीम ने भी ये बातें की और भी बहुत सारे शुरा ने ये बातें की हैं. लेकिन देखना, ये तो बड़ी पुरानी बहस है, अदब राय अदब या अदब राय जिंदगी, तो इसका तो अभी तक फैसला नहीं हुआ. अब इंतजार हुसैन जो है, अब इंतजार हुसैन को आप गैर सियासी कहेंगे? बिल्कुल नहीं, हर दिन गैर सियासी नहीं है वो. उसके आप नॉवल पढ़ लें इंतजार हुसैन के, उसके
गाने
पढ़ लें, उस सारे के सारे पॉलिटिकल है जितने भी है.
सही. एक एक बात में जरा मौजू से को थोड़ा जरा इसमें दिलचस्पी पैदा करते हैं सबके लिए. कासिम साहब, माजी में फौज में फैज अहमद फैज, जमीर जाफरी और सदीक सालिक जो थे हिस्सा रहे हैं, तो अब क्या फौजियों की दिलचस्पी भी कम हुई है सियासतदानों की तरह अदब में?
बात यह है कि सदीक सालिक जो था वो अभी पहले था फौज में, बाद में आया था. कर्नल मोहम्मद खान और जमीर जाफरी भी जो है ये भी पहले राइटर थे, फौज में बाद में आए. और मेरे ख्याल में हमारे फौजियों ने जो शायरी की है, काश उन्होंने वो शायरी ना की होती.
अच्छा, अच्छा. तो अब लेकिन अब जो लौट आई हुई है, अब जो जिन्हें कहना चाहिए फौजी अफसर हैं जो हमारे सामने हैं, जो गुफ्तगू करते हैं, तो वो तो नहीं लगता कि उन्होंने कभी अदब पढ़ा है या उनसे कोई दिलचस्पी है, वो सिर्फ प्रोफेशनल फौजी हैं.
میں پھر بات میں دہراؤں گا اپنی کہ جس طرح میں نے سیاستدانوں کے لیے کہا ہے نا تو ان کا شاعر ہونا ضروری نہیں ہے, پولیٹک ویژن ہونا چاہیے. اسی طرح کوئی ضروری نہیں ہے کہ ہمارا فوجی جو ہے وہ شاعری بھی کرے, افسانے بھی لکھے اور دوسرے بھی کرے, لیکن جو ایک شعر یا ادب جو تقاضا کرتا ہے جس چیز کا وہ اگر ان کے اندر موجود ہے تو, لیکن وہ موجود اب ہونا بڑا مشکل ہو گیا ہے. جو مشکل ہو گیا ہے یہ یعنی 58 سے لے کر آج تک
جبر کا ماحول ہے, کچھ اس وجہ سے
جبر کا ماحول ہے اور فوائد اور طرح کے ہیں اور مقاصد اور طرح کے ہو کے رہ گئے.
ٹھیک, اچھا ہم ابھی پروفیسر صاحب سے مجھے ایک بہت اہم سوال کرنا ہے, لیکن ذرا مہتاب صاحبہ سے جو گفتگو ہوئی تھی اس میں ایک نقطہ میں نے یہاں نوٹ کیا تھا, وہ میں ان سے سوال کرنا چاہتا ہوں. ادھر امریکہ میں یہ ہوتا ہے جب کوئی صدر ریٹائر ہوتا ہے اپنے ادھر سبکدوش ہوتا ہے یا اور بھی بڑی شخصیات, تو وہ ان کے نام کی ایک لائبریری بنائی جاتی ہے اور اس میں ہزاروں لاکھوں کتابیں آتی ہیں اور لوگ وہ لائبریریاں بھری ہوئی بھی ہوتی ہیں, لوگ آ بھی رہے ہوتے ہیں استفادے کے لیے. ہمارے سیاستدانوں کو, سابق صدور کو, وزراء اعظم کو اس کا خیال کیوں نہیں آتا کہ وہ اپنی ایک یادگار چھوڑ جائیں, ایک لائبریری بنائیں اور لوگوں کو یہ موقع فراہم کریں؟ مہتاب صاحبہ سے سوال کیجیے. جی مہتاب صاحبہ سے سوال
جی
جی جی آپ سے کیا
اس سے سوال کر رہے ہیں؟
جی ہاں,
بہت اچھا سوال ہے. وہ دیکھیں یہ بات ہوتی ہے بہت زندہ معاشرے میں. مجھ سے پہلے ایک صاحب جو بول رہے تھے انہوں نے کہا کہ تراجم نہیں ہوتے یا ہمارا ادب شاید اس لیول کا معیار کا نہیں ہے جو کہ باقی دنیا کے سامنے پہنچے. لاطینی عرب ادب جو ہے اس کے تراجم ہوتے ہیں, گارشیا مارکیز کی کتابیں جو ہیں وہ نوبل انعام لے جاتی ہیں, لیکن ہماری ادیب, میں سے تھوڑا سا اتفاق نہیں کروں گی کیونکہ ہماری جو تخلیقات ہیں وہ بھی اگر دنیا تک پہنچے, اور آپ نے جو اس بیچ میں سوال یہ کیا تھا کہ ہم لوگ تراجم بھی نہیں کرتے,
خود نہیں کرتے,
تو آپ یہ دیکھ لیجئے کہ ہمارے پاس پورے پاکستان میں کوئی ایسی جگہ ہے جہاں یہ ترجمے ہوتے ہوں. یعنی ہمیں, آپ باہر کی تو بات چھوڑ دیجئے, ہمارے اپنے ملک میں اردو کا سندھی میں ترجمہ نہیں ہوتا, سندھی کا بلوچی میں نہیں ہوتا, دوسرے جو ہماری باقی زبانیں ہیں جن کو یہ علاقائی کہتے ہیں اور میں اس کو قومی کہتی ہوں, کہ ہم ایک دوسرے کا ادب نہیں پڑھ رہے ہیں. جب ہم ایک دوسرے کا ادب نہیں پڑھ رہے ہیں تو ہم نوبل انعام دینے کے لیے کہاں سے تراجم کریں گے؟ اپنی میں آپ کو بات بتاتی ہوں کہ ہم نے سندھ اسمبلی سے میں نے ایک قرارداد پاس کروائی کہ بابا ایک کوئی محمد ابراہیم جویو صاحب کے نام سے ایک دارالترجمہ کوئی کھول دیں. اس شخص کا بڑا کام ہے, اس نے اردو میں لکھا, انگریزی میں لکھا, سندھی میں لکھا, اور ہم اس یہاں سے اردو ادب کا سندھی میں ترجمہ کریں, سندھی کا ہم اردو میں کریں, دوسری زبانوں میں کریں, تاکہ ہم ایک دوسرے کو اس کے بعد پھر اس کو باہر بھیجیں, انگریزی میں کرو, بھیجو اس کو کہیں. لیکن وہ قرارداد ہی رہی, کسی کی دلچسپی نہیں ہے. آپ نے جو بات کی ہے کہ وہاں جو بھی پریزیڈنٹ چلا جاتا ہے اس کے نام سے, ہیلو, اس کے نام سے کوئی نہ کوئی ایک لائبریری بن جاتی ہے, لیکن لائبریری ان کی ترجیحات میں ہے. ہم مایوسی بالکل نہیں پھیلانا چاہتے, لیکن کیا ہمارے پاس بھی یہ ہماری ترجیحات میں ہے کہ ہم یہ لائبریریاں بنائیں؟ آپ گن کے دیکھ لیجئے لاہور میں کتنی ہوں گی, کراچی میں کتنی ہیں. یہ جب امریکن لائبریری ہوتی تھی, امریکن سینٹر بھرا ہوا ملتا تھا, آج بھی آپ لیاقت لائبریری میں جائیں آپ کو بھرا ہوا ملے گا.
لیکن یہ سوال تو دیکھیں, آپ بھی شکوائی کر رہی ہیں, میں تو یہ سوال چونکہ آپ کا سیاست سے تعلق اب ریسنٹلی بھی رہا, ابھی بھی ہے, تو میں اس لیے کروں کہ کیوں سیاستدانوں کو اس بات کا خیال نہیں آتا؟ میں تو یہ چاہتا تھا کہ آپ سے جواب.
ان کے, میں بتا رہی ہوں آپ کو, ان کو ان کی پرائیورٹی پہ یہ بالکل نہیں ہے. ان کی پرائیورٹی پہ یہ ہے کہ کوئی سڑک ان کے نام سے بن جائے, ان کی پرائیورٹی پہ ریل چلا دو, یہ فلاں چیز چلا دو. لائبریری, کالج, اسکول, سرکار, ان چیزوں میں وہ لوگ بالکل ہی, میں معافی چاہتی ہوں کسی کو, شاید ہو سکتا ہے میں غلط ہوں, لیکن میں نے ان کی ترجیحات میں یہ چیزیں بالکل نہیں دیکھی ہیں. بات کہنے کو کہہ دیں گے, تقریروں میں کر دیں گے, لیکن پریکٹیکلی ہم نے یہ چیز ہوتے ہوئے نہیں دیکھی ہے. تو اس لیے یہ چیز کہہ دینا کہ
ٹھیک ہے, پروفیسر صاحب سے بات کرتے ہیں,
یہ کہہ دینا یہ ان کی ترجیحات میں کیوں نہیں ہے, یہ تو وہ ذہن والی بات ہے, سوچ والی بات ہے. ان کی ترجیحات میں اور دوسری چیزیں ہو سکتی ہیں, लेकिन ये वाली चीजें पढ़ने लिखने वाली लाइब्रेरी रिसर्च और इस तरह के जो होने चाहिए तहकीकाती इदारे लोगों के बैठने की जगह वो हमारे पास अभी भी कहीं भी किसी भी सूबे में मुझे होती हुई और देखती दिखाई नहीं देती है।
ठीक है प्रोफेसर साहब, मैं ये सवाल आपसे करना चाह रहा था कि हमारा अदीब और अफसाना निगार जैसे हम कह रहे हैं कि सियासत से कुछ ला ताल्लुक है, तो क्या हालात हाजरा को या ये सियासी पस मंजर में कोई अफसाने या नॉवेल में अगर उसे दिखाएं तो क्या नॉवेल की और अफसाने की वक़्त कम हो जाती है यानी उसे हालात हाजरा से जुड़ा हुआ अगर ना हो तो फिर उसको ज़्यादा अहमियत दी जाती है? ये एक अदीब की हैसियत से मैं आपसे सवाल कर रहा हूँ।
नहीं, अदब अदब का गहरा ताल्लुक सियासत से भी होता है, माशरत से भी होता है, हालात के हाजरा से भी होता है। लेकिन बात सिर्फ इतनी सी है कि कोई बड़ा सानिहा जो पेश आता है तो उसे लाशऊर में जाने के लिए कुछ वक्त दरकार होता है। जब वो लाशऊर में जाकर के एक एक्सपीरियंस एक तजर्बा बनता है तो उस तजर्बे का इजहार अदब की सूरत में होता है। यही फ़र्क है सहाफत और अदब में, क्योंकि सहाफत जो है वो वाकई के दबाव के तहत लिखी जाती है, जबकि अदब जो है वो किसी वाकई के दबाव के तहत फौरी तौर पर नहीं लिखा जाता है, उसको एक तजर्बा बनने में कुछ वक्त लगता है, उसके बाद ही वो चीज़ सामने आती है। हमारे मुल्क के साथ सबसे बड़ा सानहा जो है वो सानहा मशरक़ी पाकिस्तान है कि हमारा मुल्क टूट गया, लेकिन आप देखें कि फौरी तौर पर सानहा मशरक़ी पाकिस्तान पर कोई नावल नहीं लिखा गया। फैज साहब ने बहुत बाद में एक गजल लिखी जो बहुत ही मशहूर भी हुई, लेकिन उसके बाद फिर हमारे इंतजार साहब का नावल आया जो इसी मौजू पे था, मुसनसर तारड़ साहब ने लिखा। तो मतलब ये है कि हालात हाजरा पर लिखना जो है वो कोई पाबंदी तो नहीं है, लेकिन अमलन लिखा अगर जाएगा तो वो बहुत सतही होगा, फौरी तौर पर जो लिखा जाएगा वो सतही अदब होगा। मैं एक बात और वाजे करना चाहता हूँ कि मेरी गुफ्तगू से और शायद मेहताब अकबर आजमी साहब की गुफ्तगू से भी ये तासुर फैला कि हम कुछ मायूस हैं। मायूसी की बात नहीं है, अपने जवाल का शऊर होना चाहिए। अगर जवाल का शऊर नहीं होगा और हम सिर्फ खुशगुमानियों में और खुशफहमियों में रहेंगे और माशरे की जो अबतर हालत है उस पर हम सच्चाई के साथ नजर नहीं डालेंगे तो हम गोया अपने आप को धोखा देंगे। असल बात जो है वो ये है कि 70 साल के अरसे में हमने जो कल्चर परवान चढ़ाया है उस कल्चर में अदब और आर्ट की गुंजाइश नहीं रखी गई है। ये कल्चर बुनियादी तौर पर एक जर परस्ती का और मादा परस्ती का कल्चर है, और जर अंदोजी में और मादा परस्ती में हम इतने आगे निकल चुके हैं कि अब जिंदगी की आसाइशें और जिंदगी का आराम और सहूलतें वो भी होनी चाहिए, लेकिन हमने उन्हीं को वाहिद मतबे नजर बना लिया है, जिसकी वजह से अब आप ये देखिए कि कोई अदब अच्छा लिखा भी जाता है तो कोई उसका चर्चा नहीं होता, कोई उसका तस्करा नहीं होता। पहले कोई अच्छी अदब की किताब आती थी तो एक उसका एक टेबल सामने आता था, लोग गुफ्तगू करते थे, उस पर बात नहीं करते थे। आग का दरिया लिखा गया तो एक शोर और हंगामा बर्पा हो गया। खुदा की बस्ती जब शौकत सिद्दीकी ने लिखा तो उस पर एक गुफ्तगू का एक सिलसिला लामतनाही सिलसिला शुरू हो गया, यानी एक नोटिस लिया जाता था। अब सूरत हाल ये है कि कोई अच्छी गजल कहे, कोई अच्छा नॉवेल लिखे, कोई अच्छा नॉवलेट लिखे, कोई रिएक्शन नहीं होता, इसलिए कि लोग किताबें खरीद तो ले जाते हैं, इससे कोई शुभ नहीं है। कराची में भी यहाँ जो आलमी कुतुब मेला होता है तो हजारा लोग जो है किताबें खरीद के ले आते हैं, लेकिन फिर वो किताबें उन होता क्या है, क्या
माशरे में झलकते नहीं है कि उन्होंने किताब पढ़ी,
सजा दी जाती है जी,
माशरे में झलकती नहीं है कि उन्होंने पढ़ ली है किताब और उसका कुछ असर हुआ है उन पे।
हाँ, उसका कोई सर्वे होना, अब तो साइंटिफिक सर्वे का जमाना है, हर चीज मालूम की जा सकती है। तो इन मौजूदात पर हम साइंटिफिक सर्वे भी नहीं करते कि हम ये देखें कि माशरे को तख्लीक से और तख्लीकी सरगर्मियों से कितनी दिलचस्पी है। आप देखिए कि इतने चैनल्स हैं, किसी चैनल पे कोई अदबी प्रोग्राम नहीं आता, ठीक है ना, और शेर व अदब के मसाइल पर, तहजीब व तमद्दुद के मसाइल पर संजीदा गुफ्तगू नहीं होती, बस हालात हाजरा पर उसने ये कहा उसने वो कहा और सतही किस्म के मबाहिस जो हैं वही हमारे
इलाक
से आते रहते हैं और कोई संजीदा और गहरी बात नहीं होती। तो इसलिए असल बात यह है कि इज्तमाई नफ्सियात का मुताला करना और उसके पीछे जो बीमारियां जो अमराज छुपे हुए हैं उनको तलाश करना, ये वक्त की जरूरत है। जब तक हम ऐसा नहीं करेंगे ہم تقریب کے دائرے کو مکمل ہونے دیں گے اور یہ تقریب کا دائرہ جب مکمل ہوگا تو اسی کے وطن سے تعمیر کی کوئی روشنی امید کی کوئی کرن پھوٹے گی. فی الحال تو اس کے آسان نظر نہیں آ رہے ہیں.
ظفر اللہ خان صاحب سے بات کرتے ہیں. ظفر صاحب ایک وجہ آپ سے آج بات کرنے کی یہ کہ ہم چونکہ مجھے پشتو نہیں آتی بدقسمتی سے تو میں یہ جاننا چاہتا ہوں کیا پشتو کے ادیب یعنی جو خیبر پختونخوا ہے وہاں لوگ بہت متحرک ہیں آج بھی متحرک ہیں قیام پاکستان سے اب تک کافی وہ سیاست میں حصہ لیتے ہیں اور اجمل خٹک کا میں نے نام بھی لیا تو کیا پشتو کے ادیب شاعر سیاست سے آج بھی متعلق ہیں یا وہ بھی لا تعلق ہو گئے ہیں اور جو سیاستدان ہیں کیا وہ اس طریقے سے پہلے کی طرح پڑھتے ہیں ان کا ادب سے رشتہ برقرار ہے یا نہیں رہا ہمیں کچھ یہ بھی بتائیں.
مبشر صاحب میرا خیال ہے یہ تو آپ کی علم میں بھی ہوگا کہ ہمارے ہاں جو لیفٹ کی مومنٹ چلی تھی تو اس میں بہت سارے نیشنلسٹ تھے اور لیفٹ کے مومنٹس میں یہ چیز بہت زیادہ اہم تھی کہ وہ اپنے متعلقین کو اسٹڈی سرکلز میں اور اس طرح کی چیزوں میں انوالو کرتے تھے. لٹریچر ٹرانسلیٹ ہو کے آتا تھا, بہت سارا لٹریچر آپ دیکھ لیں نور محمد ترقی جیسے آدمی کے ناولز پشتو میں بہت پہلے کافی مرتبہ ٹرانسلیٹ ہو چکے ہیں. اسی طرح روسی لٹریچر ٹرانسلیٹ ہوتا تھا, پھر بزنجو صاحب کے پاس ایک بہت بڑی لائبریری تھی تو ایک کلچر ڈیولپ تھا ادھر بھی اور کے پی میں بھی کہ وہ چونکہ لیفٹ کے ساتھ الائن موومنٹ تھی تو ان میں پڑھنے لکھنے کا ایک رجحان تھا. لیکن میں ابھی بھی کہوں گا کہ تھا کیونکہ جدید شعرا یا ادیب یا لکھنے والے ابھی شاید اتنے متعلق نہیں رہے ہیں. اب ایک احساس یہ ہو رہا ہے کہ یہ جو جیسے پی ٹی ایم کا معاملہ چلا یا فاٹا کا معاملہ چلا تو اس میں کچھ نئے لوگ ایسے سامنے آئے ہیں جو پہلے پس منظر میں نظر آ رہے تھے اب وہ سامنے نظر آئے ہیں. آپ کو احساس ہوتا ہے کہ یار نہیں کچھ لکھنے پڑھنے والے جو ہیں وہ اس طرح سیاست سے متعلق بھی ہیں اور وہ لکھتے بھی ہیں اور وہ ایسی شاعری کرتے بھی ہیں تو اس کی غالباً وجہ یہ ہے, میرا اپنا خیال یہ ہے.
ٹھیک, اداور قاسمی صاحب سے بات کرتے ہیں. قاسمی صاحب ایک شعر میں حیدر علی آتش کا سناتا ہوں. لگے منہ بھی چڑانے دیتے دیتے گالیاں صاحب, زباں بگڑی سو بگڑی تھی خبر لیجئے دہن بگڑا. تو یہ میں نے اس لیے سنا ہے کہ اب ہمارے جو سیاست دان ہیں وہ پہلے جو آپ جناب سے اور شرافت سے بات کرتے تھے کچھ میں سب کی بات نہیں کر رہا لیکن کچھ سیاستدان ایسے ہیں کہ جو کچھ بھی کہہ جاتے ہیں اور جلسے میں بھی اور میڈیا میں بھی, تو کیا یہ بھی ادب سے دوری کی وجہ ہے یا کیا ایسا کیوں ہوا؟
اس کا جواب میں ابھی عرض کرتا ہوں. میں اس سے پہلے میں یہ بتا لوں کہ یہ کہنا بالکل غلط ہے کہ ہمارے ہاں اعلی ادب تخلیق نہیں ہوا. ایک کرنل عبدال بیلا صاحب ہیں, ان کے 2000 صفحے کا ناول چھپا ہے اور وہ ساری سماجی سیاسی تمام پس منظر اس میں موجود ہے لیکن کسی نے اس کا ذکر نہیں کیا. ایک فاروق نام کا ایک بندہ آج کل ہالینڈ میں ہے, اس نے اس کا ناول چھپا, مجھے اس کا نام یاد نہیں ہے. لیکن ڈاکٹر اجمل سے لے کے ہمارے لیفٹ کے جو تھے بہت بڑے تھے, وہ اپنا اسلامیہ کالج میں پڑھاتے تھے, نکالے گئے تھے, انہوں نے اس کا فلیپ بھی لکھا سب کچھ لیکن اس کے بعد کسی نے اس کا نام نہیں لیا. اس کی وجہ یہ ہے کہ اب نقاد جو ہے یا رہا نہیں ہے یا وہ اپنے گروپ کے بندے کی بات کرتا ہے.
نقاد تو بہت
یاد رکھ آپ کے جی نقاد جو ہے نا وہ پتہ نہیں نقاد سے مراد ہوتی ہے کہ نقد ہو کوئی چیز, شاید یہ اس کو نقاد کہتے ہو, میں کچھ کہہ نہیں سکتا. لیکن جہاں تک آپ کی بات کا سوال ہے کہ پہلے یہ ہوتا تھا اور اب یہ ہوتا ہے, اب آپ یہ دیکھیں کہ یعنی مصفی, میں سیاستدانوں کی بھی بات کرتا ہوں, مصفی نے جو ہجویات لکھی ہیں یا سودا نے جو کچھ کہا ہے, پہلے وہ اسی طرح چھپا ہوتا تھا, اب کیونکہ ہم زیادہ نیک اور پارسا ہو گئے ہیں اب وہ سودا کے کلیات میں آگے ڈاٹ 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 پڑی ہوتی ہے ان لفظوں کے لیے. تو بات صورتحال یہ ہے کہ ہم شروع سے ہی اسی زبان کے عادی رہے ہیں لیکن اب سیاست میں آ کے, اس سے پہلے تو ہم اتنا ہی کہا کرتے تھے کہ ہر شاخ پہ الو بیٹھا ہے, انجام گلستان کیا ہوگا, اس طریقے سے بات کرتے تھے. لیکن اب ہم یہ شعر پڑھنے کے بجائے ہم سیدھا کسی کو الو یا الو کا پٹھا بھی کہہ دیتے ہیں. اوئے اوئے تو عام ہے جی, یہ تو بالکل, لیکن یہ فرق کوئی 2-3 سالوں میں آیا ہے. सॉरी साल नहीं कहना चाहिए मुझे, बरसों में आया ये
जी।
दो तीन बरसों में ये फर्क आया है। उससे पहले बी करेक्टर सैनिटेशन हुई है बहुत ज्यादा, और वो मसल मुसलमान बेनजीर भुट्टो की बहुत करेक्टर सैनिटेशन हुई थी, लेकिन जिस बंदे ने की थी उसको पीपल्स पार्टी ही ने एक बहुत बड़े अहदे पे लगाया था उस शख्स को। तो मैं अब क्या करूँ जी, सारे मामले उलझे हुए हैं
मुशर
भाई, उलझे हुए मामलात हैं सारे के साथ।
दुरुस्त कह रहे हैं। मेहताब साहिबा से बात करते हैं और वो सवाल करूंगा जो मैंने जफर साहब से किया था कि सिंधी का अदीब, सिंधी के लोग तो और सिंधी जुबान के लिए भी बहुत हसास हैं, और मुझे मालूम है कि सिंधी में बहुत किताबें भी छपती हैं और अदीब शायर बहुत दिलचस्पी भी लेते हैं सियासत में, और उनका मीडिया भी बहुत ताकतवर है दूसरी कौमी जुबानों के मुकाबले में। लेकिन मैं आपसे सुनना चाहता हूं कि क्या इस वक्त भी यही सूरत हाल है, क्या सिंधी का अदीब सियासत में दिलचस्पी ले रहा है, और क्या सिंधी का सियासतदान, सिंधी सियासतदान उस तरीके से लिटरेचर पढ़ रहा है या नहीं?
बिल्कुल, इसका मैं जवाब देती हूं, लेकिन एक चीज जो आपने कासमी साहब से सवाल किया कि ये जो गुफ्तगु और अंदाजे गुफ्तगु है, इस पर थोड़ा सा एक कमेंट करना चाहूंगी कि क्या उसकी वजह सिर्फ ये है कि वो लोग अदब नहीं पढ़ते वगैरह वगैरह। लेकिन मैं ये समझती हूँ कि अदब के पढ़ने के साथ साथ एक चीज होती है तरबियत, एक होती है आपको आपकी तरबियत और आपकी उठान कैसे है। जो अच्छी गुफ्तगू करने वाले लोग हैं वो अपनी अच्छी गुफ्तगू ही करते रहते हैं, लेकिन आपको एक अक्सरियत ऐसी नजर आती है जो गुफ्तगू में बहुत नाशायस्ता अल्फाज इस्तेमाल कर रहे हैं। उसका ताल्लुक अदब पढ़ने से नहीं है, तरबियत से है। लेकिन मैं ये सोच रही थी कि हमारी माएँ पढ़ी लिखी नहीं थी, लेकिन अदब आदाब उन्होंने हमें ऐसे सिखाए कि हम आज भी उससे उधर से उधर नहीं हो सकते, हम उसी तरह ही गुफ्तगू करेंगे जिस तरह से हमें शायस्तगी से हमारे असातिज़ा ने सिखाया और हमारे वालदैन ने सिखाया। वो चीज़ अब ख़त्म हो गई है और लोग इसमें शायद यकीन नहीं करते। दूसरी चीज़ जो आपको सोचने वाली है वो मैं फिर उस पर जोर दूंगी कि जो टेक्नोलॉजी आ गई है हम उसको भूल रहे हैं कि उसका कितना शदीद असर है। जो आपके टीवी चैनल्स हैं आप वो आप ये देखिए कि उन चीज़ों को बार बार दिखाएंगे जहाँ पर एक दूसरे की बेइज्जती की जाती हो, जब नाशायस्ता लफ्ज बोले जाते हों, क्योंकि अब वो रेटिंग पर कौन सी चीज बिकती है तो बिकने वाली चीज में यही नाशायस्तगी बिक रही है, उसकी रेटिंग ज्यादा होती है, चार लोगों को बिठा के मुर्गे लड़ाए जाते हैं गुफ्तगू में और लोग उसको देखते हैं मजा लेते हैं और फिर सोशल मीडिया पे ऐसी की तैसी कर देते हैं उनकी। तो अब आपके जो आपने मुझसे सवाल पूछा है मैं उसकी तरफ आऊंगी। सिंधी जबान में दोनों चीजें चल रही हैं, एक तो बहुत ज्यादा लोग बहुत हसास हैं अपनी जबान के मामले में, दूसरी चीज वो किसी सूरत भी उस पर कोई भी कुछ भी करने पर करने के लिए तैयार नहीं है कि उसकी कोई कमी हो। दूसरी चीज ये है कि जो अदीब है सिंधी का उसमें बहुत ज्यादा सियासत के मामले में वो ज्यादा बाशऊर भी है, हसास भी है और लिख भी बहुत रहा है। हमारे पास कोई रोजाना 30-35 सिंधी की अखबारें जो हैं अखबार छप रहे हैं, लोग पढ़ते हैं उनको, और इसके अलावा चैनल्स भी बहुत सारे हैं। लेकिन जो दूसरा सवाल है कि क्या सिंधी सियासतदान भी उतना ही अदब को पढ़ रहा है, तो मैं कहूंगी कि जी बिल्कुल नहीं, क्योंकि असेंबली में जो लोग जिनको टिकट दिया जाता है वो नहीं देखा जाता कि वो पढ़ा लिखा है। आपको याद होगा कि जनरल परवेज मुशर्रफ के जमाने में ग्रेजुएशन की एक शर्त बनाई गई थी की गई थी, लेकिन पीपुल्स पार्टी जो हमारी अवामी जमहूरी पार्टी है उसने चूंकि कुछ खास लोगों को लेके आना था जो बेचारे मैट्रिक भी पास नहीं थे, उसके लिए उन्होंने उस कानून को बदल दिया और कहा कि जी जो जो शऊर है लोगों का वो बड़ा और एक्सपीरियंस काम करता है, लिहाजा तालीम की कोई अहमियत नहीं है। तो आपने तालीम का तो बेड़ा यहीं से गर्व कर दिया। तो जो सियासतदान है उनको चूंकि गर्व कोई नहीं है तो लिहाजा वो अदब की तरफ कम माइल आपको नजर आते हैं। बहुत थोड़े लोग हैं, बहुत ही कम लोग जिनकी वहां पर एक ऐसी शरह होगी असेंबली में जो कि आपको वाकई पढ़े लिखे और अदब से वाबस्तगी रखने वाले लोग मिलेंगे, सिंध असेंबली की मैं बात कर रही हूँ, वरना मेजोरिटी आपको ये अक्सरियत जो है وہ اسے بالکل نابلد ہے, وہ اس کو اتنا ضروری نہیں سمجھتی. زیادہ سے زیادہ ایک اخبار پڑھ لیتے ہیں یا اور زیادہ سے زیادہ وہ جو چینلز ہیں ان کو دیکھ لیتے ہیں, وہی ان کے لیے معلومات کا ذریعہ ہوتے ہیں. ادب سے ان کا تعلق بالکل نہیں ہے. لیکن ادیب جو ہے وہ آپ کو پولیٹیکلی بہت ہی زیادہ باشعور, حساس اور تیز نظر آتا ہے.
بہت شکریہ مہتاب اکبر راجدی صاحبہ, آپ نے ہمیں بہت قیمتی وقت دیا, بہت اچھی گفتگو کی, میں بہت آپ کا شکر گزار ہوں. عطاء اللہ قاسمی صاحب کا بھی بہت شکر گزار ہوں, اور پروفیسر ڈاکٹر طاہر مسعود صاحب کا بھی. ان تینوں سے گفتگو بہت مفید رہی. لیکن ظفر اللہ خان صاحب ابھی ہمارے ساتھ ہیں, ان سے مجھے ابھی گفتگو کرنی ہے. ظفر صاحب, جب کوئی شاعر ادیب ہم دیکھتے ہیں سوشل میڈیا پہ اظہار خیال کرتا ہے, ظاہر آپ بھی دیکھتے ہیں اور میں بھی دیکھتا ہوں, تو آپ کو کیا احساس ہوتا ہے کہ کیا اس کا سیاسی شعور ایسا ہے کہ جس پہ ہم اعتبار کر سکتے ہیں, اسے فالو کر سکتے ہیں؟ جیسے میں جانتا ہوں علی اکبر ناطق کبھی اظہار خیال کرتا ہے تو میں نے دیکھا ہے کہ آپ ان کا اس پہ کوئی تبصرہ کر رہے ہوتے ہیں, تو مجموعی طور پہ آپ کا کیا خیال ہے ادیب و شاعروں کے بارے میں؟
مبشر بھائی, اگر آپ مجھے ایک منٹ کے لیے اجازت دیں تو وہ جو پچھلی بار تھوڑی سی میرا خیال تشنا رہ گئی,
پلیز ہاں وہ بیچ میں,
اس پہ ایک کمنٹ کرنا چاہوں گا. احباب نے میری, ہماری جو ڈسکشن چل رہی تھی اس میں سے ایک یہ چیز نکل کے سامنے آ رہی تھی, جیسے ہم یہ کہنا چاہ رہے ہوں کہ ہمارے ہاں ادب تخلیق نہیں ہوتا یا معیاری ادب تخلیق نہیں ہوتا. میرا بنیادی طور پہ کہنے کا مقصد یہ نہیں تھا. میں یہ مانتا ہوں کہ ہمارے ہاں اچھا ادب تخلیق ہوتا رہا ہے اور اب بھی ہوتا ہے. میں کچھ ایک اور جانب اشارہ کیا کر رہا تھا, وہ یہ کہ جیسے ویسٹ میں آپ دیکھتے ہیں تو وہ ادب جو ہے وہ سوشل ریولوشن میں ٹرانسلیٹ ہو کے سماج میں نظر آتا ہے. یہاں یہ بحث ہم نہیں کر رہے تھے کہ کون سا ادیب جو ہے وہ نوبل تک پہنچتا ہے یا نہیں پہنچتا. مثال کے طور پہ اچھا یا برا, درست یا غلط, نہلزم کی ایک تحریک اگر کامو سے یا نشے سے شروع ہوتی ہے اور وہ ٹرانسلیٹ ہوتی ہے, بیکٹ تک آتی ہے, وٹنگ پر گوڈو تک آتی ہے, متف سسفس تک آتی ہے, یا وہ کافکا کے میٹامارفسس تک ایک معاملہ آتا ہے, تو وہ سماج میں ٹرانسلیٹ ہو کے آپ کو نظر آ رہا ہے.
درست,
ہمارے یہاں یہ چیز ٹرانسلیٹ ہو کے نظر نہیں آئی,
اثرات نہیں ہے اس کے. بالکل صحیح بات,
میں یہ عرض کرنے کی کوشش کر رہا تھا. اب اس پیرائے میں جو ہم دیکھتے ہیں تو خود نظر آتا ہے کہ جہاں سماج ہوگا وہیں پہ آپ کا ادب نظر آئے گا. تو یہ بات تھی. دوسری بات جو آپ نے کی ہے, تو جہاں تک ناطق صاحب کی بات ہے وہ تو میں ویسے ہی اگرہ تفنن ان کے ساتھ چھیڑ چھاڑ,
میں مجموعی طور پہ ایک ویسے عمومی بات کر رہا ہوں.
اب میرا خیال ہے, میرا اپنا خیال یہ ہے کہ ہمارے ہاں ادیب کا پولیٹیکل ویژن, ادیب جس کو ہم ایک اصطلاح میں پولیٹیکل کریکٹنس کہتے ہیں, وہ شاید ابھی اتنا درست نہیں ہے. اس کی وجہ یہ ہے کہ ہمارے ہاں, پتہ نہیں جائز یا ناجائز, اچھا یا برا, ہمارے ہاں سیاست کو سیاسی بیانات اور پارٹیوں کے منشور اور وہ چیزیں سمجھ لی گئی ہیں کہ سیاسی بیانات پہ ڈسکشن ہو رہی ہے, فلاں نے معاہدہ کیا تھا, پھر وہ فلاں پولیٹیشن کے ساتھ کیوں نظر آ رہا ہے, یہ ایک مجموعی سیاسی بیانیہ ہمارے سامنے نظر آتا ہے. فلاں اینکر نے کیا کہا اور فلاں پولیٹیشن نے کہاں سے خبر لی اور کس کو کہاں سے فائل آتی ہے, بنیادی طور پہ یہ تو سیاست نہیں ہے. لیکن سیاست ایک جاری سماج میں جاری سماجی عمل اور اس کے سماجی ڈسکورس کا نام ہے. یعنی ہمارے سامنے کوئی سیٹ پیٹرنز نہیں ہوتے, ہم ایک زندگی جی رہے ہوتے ہیں جس میں سیاست اس کا حصہ ہے کہ ہم اپنی سماجی زندگی کیسے ترتیب دیں. تو اس میں ایک ادیب کا پولیٹیکل کریکٹ ہونا بہت اہم ہوتا ہے. جب تک ادیب پولیٹیکلی کریکٹ نہیں ہوگا سماج کے لیے رائے, تو ادیب ہی متعین کرتا ہے. یعنی حقوق کی بیداری کی تحریک اگر سماج میں آتی ہے تو وہ تو ادیب ہی سے آئے گی.
بالکل. لیکن اگر ادیب کو اگر سیاسی شعور نہیں ہے, درست سیاسی شعور نہیں ہے, سماج کا شعور نہیں ہے, تو پھر اس کا مطلب ہے کہ وہ پھر دوسروں کی بھی رہنمائی کرنے کے قابل نہیں ہوگا.
ظاہر ہے پھر یہ معاملہ تو اس طرف چلا جائے گا.
ظفر صاحب بہت شکریہ ہمیں وقت دینے کے لیے. ہمارے پروگرام کا وقت اب ختم ہو رہا ہے, لیکن آپ سے گفتگو بہت اچھی رہی اور ہمارے سامعین کو بھی اسے بہت انہوں نے انجوائے کیا ہوگا, اس سے فائدہ اٹھائیں گے. بہت شکریہ. اسی کے ساتھ آج کے پروگرام کا وقت ختم ہوتا ہے. ہمارے پروڈیوسر تھے انجم ہیرڈ گیل.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
بغداد میں عراقی مظاہرین نے اپنے ملک میں ایران کی شیعہ ملیشیا کے خلاف جو ایران کے لیے سرگرم ہیں نعرے بلند کیے. انہوں نے ایران کے رہبر اعلی آیت اللہ علی خمنائی اور ان کے اعلی علاقائی کمانڈر جنرل قاسم سلیمانی کی تصویریں نظر آتش کر دیں. گزشتہ ہفتے ایران نے اپنے شہریوں کو انتباہ کیا کہ وہ عراق کا سفر اختیار نہ کریں، جبکہ مظاہرے ملک میں شیعوں کے مقدس مقامات تک پھیل گئے. اتوار کے دن بیشتر نوجوان عراقی مظاہرین کے ہجوم میں شیعوں کے مقدس شہر کربلا میں ایرانی قونصل خانے کے کچھ حصوں کو آگ لگا دی. نوجوان لوگوں نے جنہوں نے عراقی پرچم اٹھا رکھے تھے عمارت کے باہر دیواروں پر رقص کیا. مظاہرین نے متعدد شہروں میں ایران نواز ملیشیا گروپوں کے دفتروں کو بھی آگ لگا دی، جبکہ مقبول عام غصے کا رخ ایران اور اس کے ایجنٹوں کی جانب مڑ گیا. ایران کے رہبر اعلی آیت اللہ علی خمنائی نے گزشتہ ہفتے بہت سے عراقیوں کو اس وقت برہم کر دیا جب انہوں نے بیرونی ملکوں پر الزام لگایا کہ وہ عراق اور لبنان دونوں ملکوں میں مظاہروں کو ہوا دے رہے ہیں.
قدرت های استکباری امروز بیشتر از همه آمریکا، سرویس های اطلاعاتی با پشتوانی پول.
ان کا کہنا تھا کہ امریکہ اور بعض مغربی ممالک اور خلیج کی ریاستیں لبنان اور عراق میں بلبوں اور انتشار کے لیے اپنی انٹیلیجنس ایجنسیوں کو استعمال کر رہی ہیں. عراق کے اعلی شیعہ رہنما آیت اللہ علی سیستانی نے جمعہ کی نماز کے امام سید علی صافی کی معرفت عراقیوں سے کہا کہ بیرونی طاقتیں عراقیوں سے یہ نہیں کہہ سکتی کہ انہیں کیا کرنا ہے. انہوں نے کہا کہ کوئی بھی گروپ، کوئی دھڑا یا علاقائی یا بین الاقوامی طاقت عراقی عوام کے عزم کو ہائی جیک نہیں کر سکتی اور اپنی مرضی ان پر مسلط نہیں کر سکتی. شوقیہ ویڈیو فلموں میں یہ دکھایا گیا ہے کہ مظاہرین سپر مارکیٹوں میں الماریوں سے ایرانی مصنوعات نیچے پھینک رہے ہیں، جبکہ سوشل میڈیا پر مختلف گروپ عراقیوں پر زور دے رہے ہیں کہ وہ ایران کی بنی ہوئی ہر ایک چیز کا بائیکاٹ کریں. عراق ایرانی مصنوعات کا ایک بڑا خریدار ہے، جبکہ 2018 میں دونوں ملکوں کے درمیان تجارت کا حجم 13 ارب ڈالر تک پہنچ گیا تھا. ایرانی وزیر خارجہ محمد جاوید ظریف نے چند مہینے پہلے بغداد کے اپنے دورے میں کہا تھا کہ انہیں توقع ہے کہ 2019 میں تجارت بڑھ کر 20 ارب ڈالر ہو جائے گی. تجزیہ کار صبا المختار نے الحرہ ٹیلی ویژن کو بتایا کہ ایران امریکہ کی اقتصادی تعزیرات کے اثرات سے بچنے کے لیے عراق کو ایک وسیلے کے طور پر استعمال کر رہا ہے. ان کا کہنا ہے کہ ایران کے لیے عراق وہ واحد راستہ ہے جس کے ذریعے امریکی تعزیرات سے بچا جا سکتا ہے، چاہے وہ تیل ہو، صنعتی ساز و سامان ہو یا امریکی ڈالروں کا معاملہ ہو. عراقی مظاہرین نے تقریباً ایک ہفتے سے ملک کی سب سے بڑی خلیجی بندرگاہ ام قصر پر بھی سرگرمیوں کو روک دیا ہے، جس کے نتیجے میں ایران سے بہت سا ساز و سامان ملک کے اندر نہیں آ سکتا. سابق ایرانی صدر ابوالحسن بنی صدر نے، جو فرانس میں جلا وطنی کی زندگی گزار رہے ہیں، وائس آف امریکہ کو بتایا کہ عراق اور لبنان دونوں ملکوں میں جاری مقبول عام مظاہروں نے ایران سے لے کر عراق، شام اور لبنان تک ایک اتحادی دائرہ تشکیل دینے کے لیے ایرانی حکومت کی تقریباً 40 سال کی پالیسی کو تباہی سے دوچار کر دیا ہے. ابوالحسن بنی صدر نے مزید کہا کہ عراقی اور لبنانی دونوں اپنے رہنماؤں سے مطالبہ کر رہے ہیں کہ وہ تہران کے مسلط کردہ حکومتیں نہیں بلکہ جمہوری حکومتیں چاہتے ہیں. رضی احمد رضوی، اردو وی او اے، واشنگٹن.